यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। विपद पूर्व तयारीको प्रभावकारी व्यवस्था गर्न सभामुख टोल प्रसाद अरियालद्वारा सरकारलाई ध्यान आकर्षण। जोखिम न्यूनीकरण तथा जनधनको रक्षामा सांसदहरूको जोड़। मीटर ब्याज पीड़ितका समस्या समाधानका लागि विगतमा गठित आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने मन्त्री परिषद बैठकको निर्णय। देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न। अमेरिकी सेनाद्वारा इरानका विभिन्न शहरहरूमा व्यापक आक्रमण। र फिफा विश्वकप अन्तर्गत गैराती भएको खेलमा फ्रान्सलाई 2-0 गोलले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश।
विदेश गए परी चिंता किन गर्ने
नेपाल टेलिकम को इंटरनेशनल रोमिंग लिने
जहाँ भए पनि पाउनु होस् हामी सँगै
कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै
नेपाल टेलिकम को इंटरनेशनल रोमिंग सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकम को एप बाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले मीटर ब्याज पीड़ितका समस्या समाधानका लागि विगतमा गठन भएका आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले मीटर ब्याज तथा अनुचित लेनदेन पीड़ितहरूको समस्या समाधानका लागि गठन भएको आयोगका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले विपद प्रति कार्यमा खट्ने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। विपदको समयमा नागरिकको जीव धनको रक्षाका लागि कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल बढ़ाउन विपद खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका तर्फबाट सहभागी भई पदक हासिल गर्ने खेलाड़ी प्रशिक्षक सहायक प्रशिक्षक फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्ने नेपाल वायुसेवा निगमको संचालक समितिको कार्यकारी अध्यक्षमा महाप्रबन्धकको समेत कामकाज गर्ने गरी महेश्वर भक्त श्रेष्ठलाई जिम्मेवारी दिने बीउ बीजन पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने लगायतका निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गृहमन्त्री सुधन गुरूङ र मीटर ब्याज पीड़ितहरू बीच बाराको निजगढ़मा हिजो पहिलो चरणको वार्ता भएको छ। सरकारको तर्फबाट मीटर ब्याज पीड़ितहरूसँग वार्ता गर्न पुग्नुभएका गृहमन्त्री गुरूङले पीड़ितहरूले राखेका 6 बुँदे मागका बारेमा पहिलो चरणको वार्ता गर्नुभएको हो। अब हुने दोस्रो चरणको वार्ताका लागि सरकार र आन्दोलनरत पक्ष दुवै आन्तरिक गृह कार्यमा जुटेको बताइएको छ। प्रतिनिधि सभामा सांसदहरूले विपद जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान दिन र जनताको जीवधनको रक्षा गर्न सरकारसँग माग गर्नुभएको छ। सांसदहरूले अविरल वर्षाका कारण कालीकोट जाजरकोट कैलाली लगायतका जिल्ला बढ़ी प्रभावित भएकाले पीड़ित पक्षलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले प्राकृतिक प्रकोपद्वारा उत्पन्न हुने विपद जोखिम न्यूनीकरणका पक्षमा सरकारले ल्याएको भनिएको कार्ययोजना प्रस्तुत गर्न पनि माग गर्नुभयो। सभामुख टोल प्रसाद अरियालले विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारीको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सभामुख अरियालले अविरल वर्षासँगै बाढ़ी पहिरो तथा डुबानका घटनाहरू बढ़ेको भन्दै विपदजन्य घटनामा परेकाहरूको राहत तथा उद्धारको व्यवस्था गर्न तथा सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो। बैठकमा सांसदहरूले गणेश नेपालीको घटना र त्यसपछि राजधानीमा भएका घटनाहरू निकै गम्भीर भएको भन्दै आम संचार माध्यम दलका नेताका घर र न्यू रोड लगायतका स्थानमा गाड़ी राखिएको विषयमा सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो। सांसदहरूले विस्थापित सुकुम्बासीहरू राखिएको किर्तिपुर स्थित होल्डिङ सेन्टरमा बाढ़ी पसेको तथा उद्धारमा खटिएका व्यक्तिहरूमाथि दुर्व्यवहार समेत भएको भन्दै किर्तिपुरको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीको व्यवस्थापन छिटो गर्न माग राख्नुभयो। सांसदहरूले महँगीको प्रत्यक्ष मार गरीब श्रमिक वर्गमा परेको भन्दै महँगी कालोबजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दिनमा केन्द्रित हुन सुझाव दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले जनप्रतिनिधिको संसदमा उपस्थित भएर सांसदहरूले उठाएका जवाफ दिन माग गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाह हिजोको प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएको थियो। सांसदहरूले भदौ 23 र 24 घटनाका विषयमा मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गर्नुभयो। हिजोकै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकमा विद्यमान आर्थिक अवस्था र सामाजिक निराशालाई नीतिगत सुधारका माध्यमबाट सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाटले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। विधेयक प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाटले नेपालको संविधानको मर्म र भावना अनुकूल नभएका तथा वर्तमान संघीय शासन संरचनामा असान्दर्भिक देखिएका कानूनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक रहेकाले विधेयक ल्याइएको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले हिजो संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित 3 विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीति मुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती र सुधारका विषयमा भएको छलफल तथा संवाद कार्यक्रममा उहाँहरूले यस किसिमको साझा प्रतिबद्धता व्यक्त गर्नुभएको हो। सहकुलपति समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूको समग्र प्राज्ञिक वातावरण र व्यवस्थापकीय सुधारका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। उच्च अदालत पाटनले रातो पासपोर्ट दुरूपयोग र कृत्य कागज सम्बन्धी मुद्दामा तत्कालीन संविधान सभाका 3 सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाण्डुको निर्णयलाई सदर गरेको छ। न्यायाधीश द्वय खड्गबहादुर केसी र गोपाल प्रसाद बास्तोलाको संयुक्त इजलासले यही असार 23 संविधान सभा सदस्यहरू गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिव पूजन राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो। नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टिकोण निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव संसदमा अघि बढ़ाउन संसदीय दललाई आग्रह गर्ने निर्णय गरेको छ। पार्टीका उपसभापति विश्व प्रकाश शर्माको अध्यक्षतामा यही असार 25 र 26 बैठकले सुकुम्बासी समस्या समाधान गर्न साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरेको थियो। त्यस सम्बन्धी निर्णय हिजो सार्वजनिक गरिएको हो। उपसभापति शर्मा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख हुनुहुन्छ। प्रतिष्ठानले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान व्यवस्थित ढंगले गर्ने सम्बन्धमा निर्वाचनको समयमा सबै राजनैतिक दलको अलग अलग रूपमा साझा प्रतिबद्धता व्यक्त गरेको स्मरण गरेको छ। विपदको समयमा नागरिकसम्म पूर्व सूचना छिटो भरपर्दो र प्रभावकारी ढंगले पुर्याउने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले विभिन्न सरकारवाला निकायसँग विपद आपतकालीन पूर्व सूचना तथा प्रारम्भिक चेतावनी प्रणालीको प्रभावकारिताबारे छलफल गरेको छ। मन्त्रालयमा हिजो आयोजित छलफलमा विपदको पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सेल ब्रोडकास्ट जस्ता आधुनिक प्रविधिको कार्यान्वयन, नवीनतम प्रविधि, बजेट, जनशक्ति, कानूनी व्यवस्था तथा संस्थागत समन्वयका विषयमा विस्तृत विमर्श भएको हो। विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी निजी क्षेत्रले हेलिकप्टर, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायु सेवा संचालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएशन अफ ऱ्याफ्टिङ एजेन्सीज नारा बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। वायुसेवा संचालक संघ नेपाल संघको समझदारी अनुसार काठमाडौँ उपत्यकाभित्र उडान गर्नु परेमा निशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर उडान गर्नुपर्नेमा न्यूनतम संचालन खर्चमा सेवा दिने समझदारी भएको छ। सर्वोच्च अदालतले निजी संचार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय सारंगा सुवेदी र नृप ध्वज निरौलाको संयुक्त इजलासले 2082 चैत्र 18 गते सरकारले निजी मीडियालाई सरकारी विज्ञापन नदिने निर्णय विरूद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज हुने ठहर गरेको छ। मधेस प्रदेशमा डीप बोरिङका योजनाहरू अलपत्र पर्दा किसानहरूलाई खेतीपाती गर्न समस्या भएको छ। मधेस प्रदेशमा हाल 49% जमीनमा मात्रै सिंचाई सुविधा उपलब्ध छ। शुरू गरिएका डीप बोरिङका योजनाहरू अलपत्र हुँदा खेतीका लागि आकाशे पानीको भर पर्नु पर्ने अवस्थाले किसान चिन्तित बनेका छन्। महोत्तरीबाट संवाददाता मंजित कुमार रामको रिपोर्ट।
खेतीपातीका लागि सबैभन्दा उत्तम रहेको मध्य प्रदेशमा 49% जग्गा मात्रै सिंचित रहेको छ। सरकारले सिंचाई समस्या समाधान नगर्दा किसानलाई आकाशे पानीकै भर रहेको सोनमा गाउँपालिका 5 का किसान सुरेश यादव बताउनुहुन्छ। मधेसको अधिकांश जनसंख्याको जीविकोपार्जनको मुख्य आधार कृषि हो, तर समयमा वर्षा नहुँदा सिंचाई सुविधाको पहुँच सीमित हुँदा किसानको चिन्ता बढ़िरहेको छ। महोत्तरीको मनरा सिस्वा नगरपालिका 10 सखरीमा 95 लाख रूपियाँको लागतमा डीप बोरिङ जडान गरिएको छ, तर किसानले अझै त्योबाट सिंचाई गर्न पाउन सकेको छैन। सखरी डीप ट्युबवेल जल उपभोक्ता समिति महोत्तरीका अध्यक्ष संजय झा:
डीप बोरिङ पनि गरियो 650 फिटमा, पटक पटक पहल गर्दा पनि अहिलेसम्म अलपत्रमै देखिएको छ। 200 बिघा जग्गा आकाशे खेतीमै आधारित छ। त्यो सानो सानो बोरिङहरू सबै सुकेर गएको छ। गाउँको नदीमा पनि पानी देखिँदैन।
पछिल्लो 5 वर्षमा महोत्तरीमा 33 र धनुषामा 22 गरी 55 वटा डीप बोरिङ जडान गरिए पनि अधिकांश सञ्चालनमा आउन सकेको छैन। त्यस्तै महोत्तरीमा 43 र धनुषामा 123 गरी 216 वटा पावर ड्रिलर ट्युबवेल जडान गरिएको छ, जसमध्ये 110 वटा सञ्चालनमै आउन नसकेको भूमिगत जलस्रोत तथा सिंचाई विकास महोत्तरीका निमित कार्यालय प्रमुख अमलेश यादव बताउनुहुन्छ।
सरकारले बजेट विनियोजन गर्दाखेरि शुरूमा 20 लाख 25 लाख विनियोजन गर्ने, यो तरिकाले लगातार प्रदेश सरकारले विनियोजन गर्दै गयो भने पनि कम्तीमा 5 सालमा ट्युबवेल सञ्चालनमा आउँछ। तर विनम्रता के छन् भने कि त एकैचोटि सबै बजेट व्यवस्थापन गरिदिनु पर्यो, एकैचोटिमा सञ्चालनमा जान्छ। प्रदेश सरकारले एकैचोटि बजेट दिन सकिएन भने त्यसको
मधेसमा खेतीयोग्य 388,898 हेक्टर जग्गा मध्ये 49% मात्रै सिंचित छ। सिंचाई समस्या समाधानका लागि किसानलाई सेल ट्युबवेल वितरण गर्दै आइरहेको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अजय गेवालीले बताउनुहुन्छ।
हामी सेल ट्युबवेलको कार्यक्रम साल बसाली रूपमा गरिरहेका छौँ। यही वर्ष पनि सुक्खा परिसकेपछि हामीले सिंचाईको सेल ट्युबवेलको लागि सूचना जारी गर्यौँ, तर पछि पानी पर्यो अनि केही प्राविधिक कारणले गर्दा त्यति बेला चाहिँ हामीले त्यो कार्यक्रम सम्पन्न गर्न सकेनौँ। तर अहिले फेरिबाट सूचना जारी गरेर माग संकलन गरेका छौँ। अहिले हरेक जिल्लामा हाम्रो सडक 220-250 वटाको हाराहारीमा आवेदन परेको छ।
सरकारले डीप बोरिङमा ठूलो रकम खर्चेर बनाएका संरचना सञ्चालनमै नआउँदा किसानको खेत खेतमा पानी भने नारा प्रदेश सरकारलाई गुन्ज्याइरहेको छ। मंजित कुमार राम, रेडियो नेपाल, महोत्तरी।
देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी सुदूरपश्चिममा 87% रोपाई भएको छ, त्यसपछि गण्डकीमा 65%, कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57.1% रोपाई भएको छ। कोशीमा 32% र मधेसमा 32.7% मात्रै रोपाई भएको विभागले जनाएको छ। देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाई अझ बढ़ने विभागको अपेक्षा छ। बाढ़ी पहिरो वा अन्य प्राकृतिक विपद नआएमा रोपाई अझै तीव्र हुने विभागले जनाएको छ। नेपाल आयल निगमले आजदेखि साबिककै 14.2 किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ। इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोडिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले आजदेखि सिलिण्डरमा 14.2 किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। गण्डकी प्रदेशका 11 जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा दर्ज भएका छन्। पछिल्लो पटक यही असार 25 नवलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा घोषणा गरिएको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ। केन्द्रका खोप अधिकृत एक नारायण लम्सालले छिट्टै गण्डकी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेश घोषणा गरिने बताउनुभयो। जन्मदेखि 23 महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको उहाँको भनाइ छ। अब नागरिक एप मार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ। नागरिक एपमा रक्त सूचना पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्त संचार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका छन्। यस सुविधा मार्फत देशभरका रक्त संचार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौजदात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। काठमाडौँका विभिन्न स्थानबाट अनलाइन जुवा सट्टाबाजी खेलाउने तथा सामाजिक सञ्जाल मार्फत यसको प्रचार प्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले 4 पक्राउ गरेको छ। पक्राउ परेकामाथि 2 करोड़ रकम भन्दा बढ़ीको अनलाइन सट्टेबाजी कारोबार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा रूपन्देहीका प्रत्युषमान सिंह, बाराका गौतम कुमार गुप्ता, पाँचथरका सबनम बानिया र पाल्पाका सुधन सुवेदी रहेका छन्। नेपाल पर्यटन बोर्डको संचालक समितिमा खुल्ला प्रतिस्पर्धा मार्फत हिजो 5 सदस्य नियुक्त भएका छन्। नियुक्त हुने सदस्यमा खुम बहादुर सुवेदी, सन्तोष पोखरेल, सृजना केसी, पेम्बा शेर्पा र डाक्टर सोभिता श्रेष्ठ ढकाल हुनुहुन्छ। बर्दियाको ठाकुरबाबा नगरपालिका बेथनीमा पर्यटकीय क्षेत्रलाई लक्षित गरी सामूहिक कुरिलो खेती शुरू गरिएको छ। कुरिलो खेतीका लागि जग्गा भाड़ा, प्रांगारिक मल र बिउ खरिद लगायतमा सम्वर्धन परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ भने 22 परिवारले सामूहिक रूपमा यो खेती शुरू गरेका छन्। बर्दियाबाट संवाददाता यज्ञ प्रसाद सापकोटाको रिपोर्ट।
बर्दियामा कुरिलो खेती शुरू गरिएको छ। घरमा खानाका लागि 2-4 बोट लगाउँदै आएको कुरिलो अहिले बेतवनी कृषक समूहले व्यावसायिक रूपमा खेती गर्न थालेको छ। व्यावसायिक कुरिलो खेती बर्दियाका लागि नौलो हो। ठाकुरबाबा नगरपालिका वडा नम्बर 9 बेतवनीमा पर्यटकलाई लक्षित गरेर कुरिलो खेती शुरू गरिएको हो। कुरिलो खेतीका लागि 18 जग्गा वार्षिक 40,000 तिर्ने गरी भाडामा लिएर शुरू गरिएको बेतवनी कृषक समूहका अध्यक्ष रामु थारूले बताउनुभयो।
रोपेको चैत्र 16 गते हो, माघको महिना वर्षदेखि उत्पादन लिने भन्ने फलाम एउटा छ।
कुरिलो एकपटक लगाएपछि धेरै वर्षसम्म तरकारी उत्पादन हुन्छ, यसको बजार र मूल्य राम्रो रहेको छ। बर्दिया जिल्लामा व्यावसायिक रूपमा कुरिलो खेती गरिएको यो पहिलो हो। कुरिलो खेती गर्ने स्थानको वरपर पर्यटकहरूका लागि होटेल तथा रिसोर्टहरू खोलिएका छन्। सो स्थानमा माग भएको कुरिलो देशको अन्य स्थानबाट ल्याउने गरिएको छ। केही समय अगाडिसम्म नाम पनि नसुनेको कुरिलो खेती अहिले गर्न लागेको सचिव रीता थारूले बताउनुभयो।
पहिला त कुरिलोको बारेमा केही पनि थाहा थिएन, हेर्दाखेरि युट्युबमा यता उता गर्दाखेरि देखियो अनि सिक्यो अनि गर्न खोजेको, अब के हुन्छ पछि।
आफ्नै स्थानमा कुरिलो उत्पादन हुन लागेकोमा खुसी लागेको पर्यटन व्यवसायहरूले बताएका छन्। समूहका 22 जना नै कमजोर आर्थिक अवस्था र कृषि पेसा बाहेक अरू पेसा नरहेकाले कुरिलो खेती सफल हुने विश्वास रहेको छ। कुरिलो खेतीका लागि सम्वर्धन परियोजनाले जग्गा भाडा, प्राङ्गारिक मल खरिद र बिउ खरिदका लागि आर्थिक र प्राविधिक सहयोग गरेको छ। यज्ञ प्रसाद सापकोटा, रेडियो नेपाल, बर्दिया।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इराकका विभिन्न शहरहरूमा व्यापक आक्रमण गरेको छ। हर्मुज जल क्षेत्र खुलाउने सहमति भए पनि इरानले विभिन्न शर्तसहित पुनः जलमार्ग बन्द गरेपछि दुई देशबीच तनाव चुलिएको हो। अमेरिकाले इरानी शहरहरू बुसेर, बन्दर अब्बास, महसर र अब्दानमा व्यापक हवाई आक्रमण गरेको छ। यसैबीच इरानले पनि कुवेत, बहराइन, जोर्डनमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेको जनाएको छ। यूएईले आफ्ना दुईवटा राष्ट्रिय भण्डारण केन्द्रमा इरानले आक्रमण गरेको पुष्टि गरेको छ। यूएईमा रहेका तेल भण्डारण केन्द्रहरूमा इरानले गरेको आक्रमणको कतारले निन्दा गरेको छ। पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा भारी वर्षाका कारण आवासीय घर भत्किँदा कम्तीमा 9 जनाको मृत्यु हुनुका साथै 14 जना घाइते भएका छन्। उद्धार अधिकारीहरूका अनुसार भारी वर्षाका कारण जिल्लाको लाची क्षेत्रको मालगिन क्षेत्रमा बाढ़ी पस्दा 23 जना घरको भग्नावशेष मुनि फसेका थिए। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल निर्माण व्यवसाय महासंघले सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधनले मुलुकको पूर्वाधार विकासलाई गति दिने विश्वास व्यक्त गरेको छ। महासंघले मंगलबार एक विज्ञप्ति जारी गरी संशोधित ऐनले सबैभन्दा कम मूल्यमा ठेक्का दिने लो बिडिङ प्रणालीको अन्त्य गर्नुले निर्माण क्षेत्रमा देखिएका अधिकांश समस्या समाधान हुने र पूर्वाधार विकासका कामले गति लिने अपेक्षा गरेको जनाएको छ। महासंघले स्रोत सुनिश्चित नगरी खरिद प्रक्रिया शुरू नगर्ने, जग्गा प्राप्ति, मुआवजा, निर्माण स्थल र वातावरणीय प्रतिवेदन स्वीकृत भएपछि मात्रै बोलकबोल आह्वान गर्ने लगायतका व्यवस्था सकारात्मक भएको जनाएको छ। कार्य सम्पादन जमानत 5% सीमित गरिनु, कम्पनी एकीकृत भएपछि योग्यता गणना हुने व्यवस्था गरिनु, बोलपत्र पेश गर्ने समय बढ्नु तथा सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कार्यान्वयनलाई बाध्यकारी बनाउनुलाई महासंघले सकारात्मक रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ। चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा नेपालमा करिब 21.20 अर्ब रुपियाँ बराबरको विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार 11 महिनाको अवधिमा 21.20 अर्ब रुपियाँ भन्दा बढी विप्रेषण आप्रवाह भएको छ। यो विप्रेषण आप्रवाह गत आर्थिक वर्षको तुलनामा 38.2% बढी भएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको जेठ महिनामा मात्रै करिब 2.4 अर्ब रुपियाँ रेमिटेन्स भित्रिएको छ। गत आर्थिक वर्षको जेठमा जम्मा 1.76 अर्ब रुपियाँ रेमिटेन्स भित्रिएको थियो। प्रतिकूल मौसमका कारण पोखरा जोमसोम हवाई सेवा भदौसम्मका लागि बन्द गरिएको छ। निरन्तरको वर्षाले भिजिबिलिटी कम हुँदा भदौको पहिलो सातासम्म यात्रुका लागि उडान स्थगित गरिएको जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलले बताउनुभयो। यस अवधिमा नियमित उडान नहुने भए पनि आवश्यकता अनुसार आपतकालीन र चार्टर उडान भने हुन सक्ने जोमसोम विमानस्थलले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार। फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा भएको पहिलो सेमी फाइनल खेलमा स्पेनले फ्रान्सलाई 2-0 गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। स्पेनको जीतमा मिकेल योयार जाबाल र पेड्रो पोरोले गोल गरे। खेलको पहिलो गोल मिकेल ओयार्जा बारले गरेका थिए। उनले खेलको 22 मिनटमा पेनाल्टी मार्फत गोल गरेका हुन्। फ्रान्सका लुकास डिग्नेले लामिन यमाल विरूद्ध फाउल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो। त्यसपछि खेलको 58 मिनटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र स्पेनले फ्रान्समाथि 2-0 जीत हासिल गर्दै फाइनल यात्रा तय गरेको हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको तथा हिमपातको सम्भावना रहेको छ। देशको पहाड़ी र तराई भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भाग र मधेस प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियस का बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:11 भयो भने सूर्यास्त भरे साँझ 7:07 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विपद पूर्व तयारीको प्रभावकारी व्यवस्था गर्न सभामुख डोल प्रसाद अरियालद्वारा सरकारलाई ध्यान आकर्षण। जोखिम न्यूनीकरण तथा जनधनको रक्षामा सांसदहरूको जोड़। मीटर ब्याज पीड़ितका समस्या समाधानका लागि विगतमा गठित आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने मन्त्री परिषद बैठकको निर्णय। देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न। अमेरिकी सेनाद्वारा इरानका विभिन्न शहरहरूमा व्यापक आक्रमण। र फिफा विश्वकप अन्तर्गत गैराती भएको खेलमा फ्रान्सलाई 2-0 गोलले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।